الخلائق أجمعين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، خاتم النبيين، رحمة للعالمين، أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين، لا سيما بقية الله في الأرضين. أما بعد، فقد قال الله سبحانه وتبارك وتعالى في محكم كتابه وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم: هل أتى على الإنسان حين من الدهر لم يكن شيئا مذكورا. إنا خلقنا الإنسان في من نطفة أمساج نبتليه فجعلناه سميعا بصيرا. إنا هديناه السبيل إما شاكرا وإما كفورا. صلوات. آج کی مجلس ہمارے نو مجالس کے سلسلے کی ساتویں مجلس ہے. سلسلے کا عنوان انسانی ترقی میں دین کا کردار. آیات میں نے جو انتخاب کیے وہ سورہ انسان، جسے سورہ دہر بھی کہا جاتا ہے، اس کی ابتدائی تین آیتیں. ارشاد ہو رہا ہے، میں ابتدا سے آگے بڑھاؤں گا، پہلی دوسری تیسری مجلس کو کا خلاصہ کرتے ہوئے آج کی مجلس پر آؤں گا. ابتدائی مجلس میں یہ بتلایا گیا کہ کیا انسان پر ایسا وقت نہیں آیا کہ جب وہ ذکر کیے جانے کے قابل چیز بھی نہیں تھا. اس کی معمولی ابتدا کی طرف اشارہ کیا جا رہا ہے تاکہ انسان کو سمجھایا جائے کہ اسے کس طریقے سے رنگ دیا گیا ہے، کس طریقے سے اس کو شکل دی گئی ہے. یہ اپنا وہ سفر جس پر یہ ذکر کرنے کے قابل نہ تھا، تو کرنے کے قابل کیا تھا؟ جب انسان ذکر کیے جانے کے قابل نہیں تھا تو کیا کرنے کے قابل تھا؟ اس وقت سے جب ہم نے انا خلقنا الانسان من نطفت امشاج، ہم نے انسان کو مختلف اشیاء سے، چیزوں سے لائے گئے، ملائے گئے، نطفے سے خلق کیا ہے، اور ہم اسے آزمائیں گے. نتیجتاً ہم نے اسے سننے والا اور دیکھنے والا بنایا. تو وہ مرحلے سے کہ جب یہ ذکر کرنے کے قابل چیز نہ تھا، وہ مرحلے سے اللہ اس کا سفر شروع کرتا ہے. اس انسان کا سفر وہاں سے شروع ہوتا ہے، کچھ کرنے کے قابل نہیں ہے، ذکر کے قابل بھی نہیں ہے، وہاں سے اللہ اس کو اٹھاتا ہے. اب دیکھو تمہاری یہ حالت ہم نے بتلا دی، وہاں سے ہم نے تمہیں ایک نطفے کی شکل میں لا کر آگے بڑھایا، آگے بڑھایا. دوسری مجلس میں میں نے بتلایا کہ نبتلی ہے، ہم اسے یقیناً آزمائیں گے. انسان کو اگر یہ احساس نہیں ہوتا کہ خلقت اس کی آزمائش کے لیے کی گئی ہے، تو اسے اپنا راستہ معین اور مشخص کرنا ممکن ہی نہیں ہے. اس لیے کہ اگر اس کو یہ احساس ہی نہ ہو کہ وہ ایگزامینیشن ہال میں ہے، اس کو بنایا، ڈیزائن کیا گیا ہے تاکہ اس کو آزمایا جا سکے، اگر اس کو یہ احساس نہ رہے، اگر اس کو یہ احساس نہ رہے، تو پھر وہ اپنا راستہ اللہ کی طرف نہیں ڈھونڈ سکتا، وہ اپنی خلقت کو صحیح طور پر سمجھ نہیں سکتا. تیسری مجلس میں میں نے یہ اس بات پر روشنی ڈالنے کی کوشش کی کہ اگر ہم غور سے بدن کی طرف غور سے دیکھیں تو پتہ چلتا ہے کہ بدن مین چیز نہیں ہے. کیونکہ جب انسان اپنی جوانی کو شروع کرتا ہے، اس کے چند سال بعد اس کی جوانی 18 سے 20 سال تک ہلکے ہلکے ڈھلنے لگتی ہے اور اس کی عقل کامل ہونا شروع ہوتی ہے. اگر اساس جسم ہوتا تو جسم بڑھاپے تک آگے بڑھتا جانا چاہیے تھا، عقل کو آگے بڑھنا نہیں چاہیے تھا، یا کم از کم دونوں کو ساتھ آگے بڑھنا چاہیے تھا. ہم دیکھتے ہیں کہ ایسا نہیں ہے. انسان کا بدن کمزوری کا شکار ہوتا جاتا ہے اور انسان کی عقل پختہ سے پختہ تر ہوتے جاتی ہے. تو یہ خود اس بات کی نشانی ہے کہ ہمارے لیے عقلی زندگی کی طرف لے جایا جا رہا ہے, بدن کو وسیلہ بنایا جا رہا ہے. جو وسیلے کو منزل سمجھ لے وہ تباہی کی طرف جاتا ہے. صلوات بھیجے بھر محمد والے محمد. وسیلے کو منزل سمجھ لینا, بدن وسیلہ ہے, وسیلے کو منزل سمجھ لینا بدن کی پوجا میں لگ جانے کے مترادف ہے. اور جب بدن کی پوجا ہوتی ہے اس کے کیا اثرات ہوتے ہیں, آج کی مجلس میں بھی اس کا اشارہ انشاءاللہ کروں گا. تیسری مجلس میں یہ گفتگو ہوئی, چوتھی مجلس, پانچویں اور چھٹی مجلسوں میں تقریباً اس بات کی طرف حرکت دی گئی کہ انسان کس طریقے سے اپنے آپ کو پہچاننے کے بعد اللہ کی طرف اگر حرکت کرنا شروع کرتا ہے تو اللہ کی نظر میں حرکت کس کو کہتے ہیں, اللہ کی نظر میں نیکی کس کو کہتے ہیں, اللہ کی نظر میں اچھائی کس کو کہتے ہیں. یہ تین باتوں کو آگے بڑھاتے ہوئے چوتھی, پانچویں اور چھٹی مجالس, کل کی مجلس میں میں نے اجتماعی طور پر کس حد تک انسان اگر اللہ کا نہیں ہوتا تو کہاں کہاں پر اس کے اندر کمزوریاں آتی ہیں, اور جب وہ بغیر دلیل کے ہوتا ہے تو بغیر دلیل کا انسان اندازے پر عمل کرتا ہے, اور اندازے پر عمل کرنا دلیل پر عمل کرنے کے برابر نہیں ہو سکتا. قرآن نے بارہا بتایا ہے ان یتبعون الا الظن, یہ لوگ تو فقط ظن و گمان اور اندازے اور کنجکچر کی اتباع کرتے ہیں. یہ لوگ فالو جو چیز کو کرتے ہیں وہ چیز ہے کہ جو اندازے پر ٹکی ہوئی ہے, وہ اس چیز کی طرف نہیں جاتے جو ٹھوس بنیاد ہو, ٹھوس علم ہو. اور ٹھوس علم اگر ہو سکتا ہے تو وہ فقط اور فقط اللہ کا علم ہو سکتا ہے, وہ فقط اور فقط اللہ کا علم ہو سکتا ہے. انسان اللہ کو رد نہیں کر سکتا. اس کے دو ہی حالات بنتے ہیں, یا شک کی حالت میں رہے یا یقین کی حالت میں رہے. دنیا میں آج تک کوئی پیدا نہیں ہوا کہ جو یہ بات کہے کہ میں اللہ کے وجود کو رد کر سکتا ہوں. کوئی پیدا نہیں ہوا, کوئی بھی پیدا نہیں ہوا, کوئی بھی عاقل یہ بات کے ثابت کرنے پر کہ اللہ نہیں ہے یہ ممکن ہی نہیں ہے. بچوں کے لیے ایک چھوٹی مثال دے کر آگے بڑھ جاتا ہوں تاکہ کل کی گفتگو کو اختتام کروں اور آج کی گفتگو کو آگے بڑھاؤں. اگر اللہ کو ہم مادی طور پہ میٹر بھی سمجھیں تو ابھی کائنات جتنی دور جتنی بڑی ہے اس کی آخر جگہوں تک ہم نہیں پہنچ پائے ہیں. اگر مادی عنوان سے بھی کوئی طاقت وہاں دور جہاں تک ابھی ہم نہیں پہنچ پائے ہیں اور چانس بھی نہیں ہے, ہم وہاں تک پہنچنے کا چانس بھی نہیں ہے, تو اگر وہاں سے اگر کوئی کنٹرول کر رہا ہے ہمارے کو یہاں, تو جب تک کہ وہاں کی چیز کا نہیں ہونا کنٹرول کرنے والی یقین نہ ہو جائے تب تک ہم مادی خدا کو بھی رد نہیں کر سکتے, تب تک ہم میٹیریل خدا کو بھی نہیں رد کر سکتے. 1948 میں ایک بہت ہی مشہور ڈیبیٹ ہوا تھا, برٹن رسل جو ایک زمانے میں اس زمانے میں سب سے اونچا اور معروف میتھمیٹیشن تھا اور فلاسفر تھا, اور ایک فادر کاپلسٹن ایک پریسٹ تھے, ان کا بی بی سی پہ 1948 میں بی بی سی ریڈیو میں ڈیبیٹ آیا. ابتداء سخن گفتگو کے ابتدا میں فادر کاپلسٹن نے کہ جو پادری تھے پوچھا کہ آپ کا پوزیشن کیا ہے, آپ ایتھیسٹ پوزیشن کو ڈیفینڈ کریں گے یا ایگنوسٹک پوزیشن کو ڈیفینڈ کریں گے. فوراً ایک سیکنڈ میں جواب دیا ایگنوسٹک. ایتھیسٹ کا مطلب جو دلیل کے ساتھ بول سکتا ہو کہ میں خدا نہیں ہے, کوئی نہیں ہے ویسا. برٹن رسل خدا کو مانتا نہیں تھا مگر کہتا تھا کہ خدا میرے نزدیک ثابت نہیں ہے, میں شک کی حالت میں ہوں. تو اس نے فوراً جواب دیا, کیونکہ معلوم تھا اگر وہ کہتا میں ایتھیسٹ کے پوزیشن کو ڈیفینڈ کر رہا ہوں تو فادر کاپلسن بولتے تھے دلیل لیا. جیسے ہی اگر وہ بولتا کہ میں ایتھیسٹ کے پوزیشن کو, اللہ کے منکر کے پوزیشن کو, جو جس نے بھی اللہ کا انکار کیا ہے اپنی محدودیت علم کی بیسس پہ کہا ہے کہ مجھے اللہ نہیں نظر آ رہا ہے, اب دیکھیے کہ اللہ کس کو اپنے طرف بلاتا ہے. صلوات بھیجے بر محمد والے محمد. آیت قرآن یہدی الیہ من اناب, الذين آمنوا وتطمئن قلوبهم بذکر اللہ اللہ بذکر اللہ تطمئن القلوب, اللہ اپنی طرف بلاتا ہے ان لوگوں کو کہ جو اللہ کی طرف متوجہ ہوتے ہیں اطراف میں اور اپنے اندر میں, جو کمال دیکھتے ہیں جو اچھائی دیکھتے ہیں, وہ اچھائی ایک ایسے خالق کی طرف نشاندہی کرتی ہے کہ کوئی بھی اچھائی اتفاقاً وجود میں نہیں آتی. اب جب وہ اچھائی کی کھوج میں نکلتا ہے, توجہ کا محتاج ہوں, اب جب وہ اچھائی, اس بات کی تو کوئی دلیل ہے نا ہمارے پاس کہ ہم اچھائی سے روشناس ہیں, ہم جانتے ہیں کہ اچھائی کیا ہے. ہم اپنی زندگی میں اطراف, کھانے کی چیزیں, پینے کی چیزیں, رہنے کی چیزیں, رشتے, ماں باپ, بہن بھائی, بیوی, بچے, ان میں سے خوشیاں ہیں نا, اچھائیاں, اس بات میں کوئی شک ہے؟ کوئی شک نہیں ہے, کسی کو بھی شک نہیں ہے, اللہ کو ماننے والے کو بھی اور اللہ کو نہیں ماننے والے کو. اب جب یہ اچھائیاں ہیں تو دو طریقے ہوتے ہیں, انا ہدیناہ السبیلا اما شاکرن و اما کفورا. یہ اچھائیوں کی بنیاد کیا ہے اگر کوئی ڈھونڈنے نکلے؟ ابھی اللہ کو نہیں مانا ہے, ابھی اللہ کو نہیں مانا ہے, اب اچھائیوں کو دیکھ رہا ہے. اطراف غذا ہے, جو کھاتا ہے ہضم ہو جاتی ہے. عمومی طور پر اگر انسان بدن بیمار نہ ہو تو جو کھاتا ہے عام طور پر ہضم ہو جاتا ہے. سانس لیتا ہے تو سانس نہیں پھولتی, بیمار ہوتا ہے تو پھول سکتی. مختلف سوچتا ہے, اکثر چیزیں یاد رہ جاتی ہیں, انہی کو ملا جلا کے جملے بولتا ہے, ایک کے بعد ایک رحمتیں, خود وجود میں آتا ہے, اس کے بعد اپنی اولاد وجود میں آتی ہے, اس کا رول اس کے اندر بہت ہی محدود ہوتا ہے. پورے کی پوری یہ جو اچھائیاں امڑ امڑ کے آ رہی ہیں, اس کی اگر کھوج میں نکلتا ہے کہ اس کا سورس کیا ہے, یہدی الیہ من اناب کی بنیاد یہ ہے. اللہ جب اچھائی کی کھوج میں کوئی نکلتا ہے نا تو اپنی طرف بلا لیتا ہوں. تم اچھائی کی کھوج ہی نہ کرنا چاہو تو پھر اچھائی سے استفادہ کیوں کرنا چاہتے ہو؟ یہ شکر ہے یا کفر ہے؟ یہ قدردانی ہے یا ناقدری ہے؟ جو انسان میں فطرت میں خدا ہونے کی دلیل یہ ہے کہ جس کے پاس اچھائیاں دکھ رہی ہیں اندر اور باہر, اس کے بعد جب وہ کھوج کی طرف نکلتا ہے تو اللہ اس کو اپنی طرف بلانا شروع کرتا ہے. یہ وہ لوگ کون ہیں جو کھوج پر نکلتے ہیں؟ ان کو یہ سب دیکھنے کے بعد ذہن اتفاق کے دائرے سے باہر نکل جاتا ہے. دنیا میں چانس کے ساتھ کوئی بھی چیز نہیں ہوتی. تفصیلی بحث ہے فلسفے میں نہیں جانا چاہتا کہ دنیا میں چانس نام کی چیز نہیں ہے, چانس نام کی چیز نہیں ہے. کوئی اتفاقاً کئی سال گزشتہ اسکول کے کالج کے دوست سے کہیں دوسرے شہر میں ملاقات کر لیتا ہے جہاں کے اوپر پلان نہیں تھا, اتفاقاً ملاقات ہو جاتی ہے. لیکن اگر کوئی اوپر سے طاقت دیکھ رہی ہو, یہ گھر سے نکلا حیدرآباد سے, وہ کسی اور شہر میں بامبے میں ہوگا, دلی میں ہوگا, وہ نکلا جانے کے لیے کسی اور جگہ, یہ آدمی جہاں سے نکلا اور وہ آدمی جہاں سے نکلا, اس کی جگہ اور اس کی جگہ کو آپ کوئی اوپر سے دیکھتا ہو تو بول سکتا کہ یہ دونوں یہاں پر ملیں گے یا نہیں ملیں گے؟ بول سکتا ہے یا نہیں بول سکتا ہے؟ اس کی رفتار یہ ہے, اس نے ٹرین لی, پلین لیا, بس لیا, اپنی گاڑی لی, جو بھی کچھ, اگر یہ ٹائم پہ ایک آدمی حرکت یہ جگہ سے یہ 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 کر کے جائے گا اور کوئی دوسرا آدمی یہ 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 کر کر آئے گا تو یہ دو یہاں پر ملیں گے, اوپر سے کوئی دیکھنے والا بول سکتا ہے یا نہیں بول سکتا؟ کیونکہ مجھے نہیں معلوم, کیونکہ مجھے نہیں معلوم, میرے لیے اتفاق ہے, میرے دوست کو بھی نہیں معلوم, اس لیے اتفاق ہے. پھر اگر کوئی آدمی, اگر ہم یہاں سے نکلتے ہیں, کوئی اجنبی آدمی وہی حرکت کرے گا, وہ جگہ پر آپ سے ملے گا, آپ اس کو نہیں پہچانیں گے کیونکہ دوست نہیں ہے. لیکن اتفاق نام کی چیز نہیں ہے. سو مرتبہ ایسا ہوگا تو سو مرتبہ وہ ملے گا, سو مرتبہ ایسا نہیں ہوتا, ایک مرتبہ ہوتا ہے. اس لیے اتفاق کہا جاتا ہے, زبان میں فکری طور پر اتفاق نہیں ہوتا, ثابت شدہ چیز ہے کوئی اس کے اندر. تو اتفاقات کو جب دیکھتا ہے کہ ممکن ہی نہیں ہے, جب बीज बोता है तो अगर गेहूं बो रहा है तो गेहूं का दरख्त निकल रहा है, चावल बो रहा है तो चावल का दरख्त निकल रहा है, आम का दरख्त लगा रहा है तो आम निकल रहे हैं। कोई अगर उसको कह दे कि आम के दरख्त से सेब निकल आया मेरे घर में, तो इत्तेफाकन अगर कोई उससे कहे कि इत्तेफाकन मेरे आम के दरख्त से सेब निकलने लगे हैं तो क्या बोलेगा? ऐसा इत्तेफाक नहीं होता। इंसान के मामूली नुतफे से हम आप जैसा इंसान बन जाए इत्तेफाकन, और नुतफे के बनने में जो कार्रवाइयां हैं, जो डीएनए का रोल है, ये है वो है, बहुत से लोग फकत उस तफसील से मुताले करने के नतीजे में जो सालों इनकार करते थे खुदा का, एक ने 50 साल इनकार करते थे, कहा कि डीएनए को स्ट्रक्चर को देखने के बाद यकीन हो जाता है कि इसमें इत्तेफाक की गुंजाइश ही नहीं है, इसमें इत्तेफाक की गुंजाइश ही नहीं है। इंसान के यहां जो स्टेम सेल होते हैं, प्लूरिपोटेंट सेल्स बोलते हैं, वो सेल्स के अगर जो इंसान के अंदर होते हैं इब्तिदा में, जब जब वो नुतफा बढ़ता है, अगर वो सेल निकलती है, अगर दांत की तरफ जाएगी तो दांत बन जाएगी, दिमाग की तरफ जाएगी दिमाग बन जाएगी, दिल की तरफ जाएगी दिल बन जाएगी, नाखूनों की तरफ आएगी नाखून बन जाएगी, चीज वही है। आप उसको चुन के निकालीजिए, कहीं पर डाल दीजिए, जहां कहीं होगी वहां पे वो हिसाब से बनने लगेगी। अजीब, उसको कैसे मालूम कि मैं दांत की जगह बैठी हूं? है? हमको तो पीठ पीछे नजर नहीं आता, वो इतनी सी सेल उसको पता चल जा रहा है कि मेरे अतराफ क्या है, ना उसको आंख है ना कान है ना कुछ है ना क्या है। कैसे? इसके पीछे भी खिलकत है, ये तो हम फिर भी कुछ समझ रहे हैं, इसके पीछे भी खिलकत है। हम जो ग्रेविटेशन देखते हैं, दूसरी ताकतें देखते हैं तबीयत की, हत्ता इंसान अगर गौर करे, आज के जमाने की जो है पार्टिकल फिजिक्स बोलती है कि आप जो देखते हैं, एक तो ग्रेविटेशनल पुल है जो आप देखते हैं कि जो दुनिया में दुनिया के चीजों को समेट रखा है, और पूरी कायनात में जारी है कि जो पूरी कायनात को समेट रखा है, उसके साथ साथ आपको इलेक्ट्रोमैग्नेटिक फोर्स मिलता है। जो इलेक्ट्रोमैग्नेटिक फोर्स रहता है वो जो है इलेक्ट्रॉन का, इलेक्ट्रॉन में एटम्स के न्यूक्लियस से उसका रिश्ता जोड़ता है, जो हमारे बस की बात नहीं थी, अब समझ में आने लगा ये 100 साल के अंदर कि एक इलेक्ट्रॉन जो इस तेजी से हरकत करता है उसका रिश्ता उसके न्यूक्लियस से, उसके मरकज से एक फोर्स है दुनिया में जो जोड़े रखता है, जिसको इलेक्ट्रोमैग्नेटिक फोर्स भी कहते हैं। उसके बाद न्यूक्लियस में अंदर आपसी तौर पे एक रिश्ता होता है जो प्रोटॉन्स का और न्यूट्रॉन्स का होता है, जो न्यूक्लियस में होते हैं, मरकज में होते हैं एटम के, उनके दरमियान जो रब्त है उसको स्ट्रॉन्ग न्यूक्लियर फोर्स कहते हैं, उनका रिश्ता उससे जुड़ता है। ये सब देखने की चीजें नहीं है। उसके बाद उनसे भी छोटे जर्रात रहते हैं जिनका राबेता वीक न्यूक्लियर फोर्स से होता है। एटम बम फकत न्यूक्लियस को तोड़ने और स्ट्रांग न्यूक्लियर फोर्स को ईजाद करने के नतीजे में बन गया। एटम बम या न्यूक्लियर पावर जो हमको मिलता है फकत न्यूक्लियस को तोड़ने के नतीजे में बन गया, जो स्ट्रांग न्यूक्लियर फोर्स ईजाद होता है कि जिसको आप देख नहीं सकते। अब बतलाइए इस बारी के बाद, अफिल्लाह शक्कुन फातिरुस समावाति वल अर्ज़, क्या अल्लाह में शक किया जा सकता है कि जो कायनात और जमीन का खालिक है? शक करना वो शुरू करता है जो अच्छाई की तरफ नहीं जाना चाहता, जो अच्छाई की तरफ जाना चाहता है, ईमान लाता है, अल्लाह उसको अपनी तरफ बुलाता है। वो लोग कौन है जिसको बुलाता है? वो लोग जो ईमान ले आते हैं और जिनके दिल उसकी याद से इत्मीनान पा लेते हैं, और जिनके दिल उसकी याद से इत्मीनान पा लेते हैं, और आगाह हो जाओ अल्लाह की याद से इत्मीनान दिलों को मिलता है। तुम जब अच्छाई को ढूंढने निकलोगे ना, जो चीज तुमको सबसे ज्यादा परेशान करेगी वो खुद तुम्हारी अंदर की बेचैनी होगी कि जिसका कभी तुमको सबब भी मालूम ना होगा। सब कुछ है मगर परेशान, सब कुछ है मगर परेशान, सब कुछ है लेकिन तत्मइन्नु कुलूबुहुम की चीज नहीं है। हैरान हूं इसलिए कि जो हैरानी खत्म करने वाली ताकत है, रूह को तकवियत देने वाली ताकत है। وہ طاقت سے، کیونکہ رابطہ نہیں ہے، ہم پیدا ہوئے، ماں باپ رہے، ماں باپ سے جدائی ہوئی، ماں باپ کے بعد اولاد آئی، خود ضعیف ہوئے، خود چلے گئے، اولاد سے جدائی ہوئی، کسی وقت کسی چیز سے کبھی نہ جدائی ہوگی نہ ہو سکتی ہے، وہ ذات الہی ہے، وہ ذات الہی ہے کہ جو سدا ہمارے ساتھ ہے اور سدا ہمارے ساتھ رہے گا، اس کا کارنامہ ہم ہیں اور اس کارنامے کو وہ فالو کرے گا۔ یا ایہا الانسان انکا کادہ الی ربک کدہم فملاقیہ، انسان تو کوشش کرتے کرتے جو بھی حالت میں رہے اپنے اللہ کو پہنچ جائے گا اللہ کے پاس اور اس سے ملاقات کر لے گا، اس سے پہلے کہ قیامت کے دن ہم اللہ سے ملاقات کریں یا موت کے بعد ہم کو اللہ کا احساس ہو جائے، اس سے پہلے اگر ہم کو دنیا میں اس کا احساس ہو جائے تو ہم کیا ہو جائیں گے؟ دنیا میں اگر اس کا احساس ہو جائے تو ہم کیا ہو جائیں گے؟ مرنے کے بعد اگر احساس ہوگا تو کیا ہوگا؟ قیامت کے دن احساس ہوگا تو کیا ہوگا؟ یہ افسوس کا مقام نہیں ہے، یہی آواز آئے گی، کیونکہ جہاں پر کرنا تھا وہاں پر کیا نہیں۔ کیوں؟ کہ اللہ کی طرف کھوج ہی نہیں تھی، جستجو ہی نہیں تھی، رغبت ہی نہیں تھی، دنیا اتنی مرغوب نظر آنے لگی کہ خدا کو بھول گئے، خدا کو بھول گئے، فکر روزگار میں لوگ، خیال رزق ہے رزاق کا خیال نہیں، وہ رزق بھی ملتا ہے تو پریشانی ہوتی ہے، زیادہ ہوتا ہے تو اور پریشانی ہوتی ہے۔ مولا کا نہج البلاغہ میں قول ہے، مال کی زیادتی فقط اگر سکون کا ذریعہ بن جاتی تو سب سے مالدار سب سے زیادہ سکون میں رہتے، یہ حقیقت نہیں ہے، یہ حقیقت نہیں ہے، حقیقت کچھ اور ہے۔ تو حقیقت ملتی کہاں ہے؟ قرآن کہہ رہا ہے، اِنَّا فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ لَآيَاتٍ لِّأُولِي الْأَلْبَابِ الَّذِينَ يَذْكُرُونَ اللَّهَ قِيَامًا وَقُعُودًا وَعَلَى جُنُوبِهِمْ وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ رَبَّنَا مَا خَلَقْتَ هَذَا بَاطِلًا سُبْحَانَكَ فَقِنَا عَذَابَ النَّارِ اِنَّا فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ۔ دنیا کے اور زمین کی خلقت میں بہت سی نشانیاں ہیں ان لوگوں کو کہ جس کے یہاں عقل ہے، جو عقل سے کام لیتے ہیں، جو عقل سے کام لیتے ہیں۔ اللہ بتا رہا ہے، کچھ کو نظر آتی، کچھ کو نظر نہیں آتی، کس کو نظر آتی ہیں؟ یہ زمین آسمان اور یہ رات اور دن کا ہونا، اس میں نشانیاں نظر آتی ہیں ان لوگوں کو کہ جن کے ہاں عقل ہے۔ وہ کون ہے؟ الذین، وہ لوگ ہیں کہ یذکرون اللہ قیاما وقعودا وعلى جنوبهم، یہ لوگ وہ ہیں جو اللہ کو یاد کرتے ہیں اٹھتے بیٹھتے لیٹتے، اور پھر مادے کی تخلیق میں، میٹر کے کریشن میں غور کرتے ہیں، آسمانوں اور زمین کے کریشن میں غور کرتے ہیں۔ قرآن کہہ رہا ہے یتفکرون فی خلق السماوات والارض، دنیا اور آسمانوں کی خلقت کے بارے میں فکر کرتے ہیں، عبادت کرتے ہیں، عبادت کر کے اللہ کی طرف سے جو بنائی گئی چیز ہے، اللہ کے نمائندے کو اس کو کنٹرول کرنا ہے، اللہ کا نام لے کر، اللہ کا نمائندہ بنا کے بھیجا گیا ہے، اللہ کا نام لے کر اس کو کنٹرول کرنا ہے، اس کا اچھا استعمال کرنا ہے۔ تو اللہ کے مادے کو اگر سمجھے گا نہیں تو اچھا کنٹرول کیسے کرے گا، اچھا یوٹیلائز کیسے کرے گا؟ آزمائش کی حالت میں ہے تو ذمہ داری ہے کہ میں نے جو آیت پڑھی تھی، انا عرضنا الامانت علی السماوات والارض والجبال فابین ان یحملنها واشفقنا منها وحملها الانسان انه کان ظلوما جہولا، کہ انسان کو جو امانت دی گئی، جو آسمان اور زمین اور پہاڑوں نے انکار کر دیا اور اسے قبول نہیں کیا، اس سے ڈر گئے، انسان نے قبول کیا، جیسے ہی قبول کیا، مقصد قبول کرنے کے بعد ہونا کیا چاہیے تھا؟ اللہ کی یاد میں ڈوب کر دنیا اور زمین کے خلقت پر توجہ کرے، وہی آسمان کہ جس نے امانت نہیں قبول کی، وہی زمین کہ جس نے امانت قبول نہیں کی، وہی پہاڑ جس نے امانت قبول نہیں کیا۔ جس نے قبول کیا، اس نے اگر ان کو ان کے بننے پر غور کیا، ان کے بننے پر غور کیا تب جا کے وہ ظلومن جہولا نہیں باقی رہا. جس نے یہ سب چیزوں کی طرف بننے کی طرف ان کے استفادہ تو سبھی ہی کرتے ہیں. آسمانوں سے پانی گرتا ہے, قرآن میں آئے تھے وفی السماء رزقہم, اور آسمانوں میں ان کا رزق ہے, پانی وہاں سے آتا ہے, پانی نہیں ہوا تو رزق نہیں ہوگا. مختلف آیتیں, فائدہ اٹھانا الگ چیز ہے, ان کو سمجھ کر ان پر قدرت اختیار کرنا الگ چیز ہے. تو وہ لوگ جو نہیں کرتے, وہ آیت کہتی انہوں نے انسان نے امانت قبول کی لیکن انسان تو ظالم ہے اور بہت زیادہ جاہل ہے, اس سے بڑھ کر ظلم کیا ہو جائے کہ انسان میں وہ قدرت ہے کہ وہ فکر کر سکے خلقت آسمان اور زمین پر اور وہ نہ کرے. جانوروں جیسا ہو جائے, صلاحیت سمیع بصیر کی دی گئی ہے. اس لیے قرآن کہتا ہے لہم قلوب لا یفقہون بہا, ان کے دل ہیں, سوچنے کی ان کی صلاحیت ہے, اس سے سوچتے نہیں. لہم سمع لا یسمعون بہا, ان کے کان ہیں لیکن سنتے نہیں. ان کے آنکھ ہیں, لہم آیون لا یبصرون بہا, اس سے دیکھتے نہیں. یہ تو جانور جیسے بھی ہیں اس سے بھی بدتر. صلاحیت رکھ کر آسمانوں اور زمین کی خلقت پر غور کرنے کی صلاحیت رکھنا اور اس پر توجہ نہ کرنا انسان کو ظالم بھی بنا دیتا ہے, بہت زیادہ ظلوم. مبالغے کا صیغہ ہے, سپرلیٹو ہے, مبالغے کا صیغہ ہے, بہت زیادہ ظالم, بہت زیادہ جاہل. یہ دنیا میں جو آگ لگی ہوئی ہے, یہ کون بہت زیادہ ظالم اور بہت زیادہ جاہل لوگ نہیں کر رہے ہیں؟ کیوں؟ کہ انہوں نے خلق خدا پر فکر ہی نہیں کی. اچھا, یہ جو خلق خدا پر فکر کرتے ہیں اور اللہ ان کو ہدایت دیتا ہے, یہ کہہ رہا ہے میں ہدایت دیتا ہوں, یہدی الیہ من اناب, جو میری طرف توجہ کرے گا میں اس کو ہدایت دوں گا. تو اب ہدایت کیا دے رہا ہے؟ جب یہ فکر کرنے والا انسان جس کو عقل ہے فکر کر رہا ہے, یتفکرون فی خلق السماوات والارض, کیا کہہ رہا ہے؟ ربنا ما خلقتا ھذا باطلا, مالک تو نے ان سب چیزوں میں جو اچھائیاں بنائی ہیں نا, اور ہمارے لیے قرآن میں کہا ہے کہ خلق لکم ما فی الارض جمیعا, تمہارے لیے ہم نے جو کچھ اس زمین میں ہے بنایا ہے تمہارے لیے. اب مجھے سمجھ آ رہا ہے, یہ عقل والا انسان کہہ رہا ہے, قرآن کہہ رہا ہے ربنا ما خلقتا ھذا باطلا, مالک یہ سب اچھائیاں تو نے بیکار فضول خلق نہیں کی, سبحانکا تو پاک ہے, پاکیزہ ہے اور عیب سے, کیوں تو کوئی چیز کو فضول خلق کرے گا؟ تو نے خلق کیا ہے کیوں؟ ہماری آزمائش کے لیے, اور آزمائش کے ذریعے ہماری بلندی یا زوال کے لیے. جو نکل گیا آگے موقع پا کر, وہ کہاں پہنچ گیا؟ علی کی ذات میں دیکھ لیجئے, رسول کی ذات میں دیکھ لیجئے, انبیاء کی ذاتوں میں دیکھ لیجئے. اور جو نہیں نکل سکا وہ آپ کو بہت مل جائیں گے. فرعون مل جائے گا, نمرود, ہر قسم کے, یزید, ہر قسم کے, اس دور کے, اس دور کے, ہر جگہ پر ملتے ہیں. تو قرآن کی آیت کا, یتفکرون فی خلق السماوات والارض ربنا ما خلقتا ھذا باطلا, مالک تو نے ان کو باطل خلق نہیں کیا, سبحانکا تو پاک ہے, پاک ہے, پاک ہے, فقنا عذاب النار, ہم کو جہنم کی آگ سے بچا لے. یہ اتنی سب بڑی خلقت آخر کار اس بات پر آ کر ختم ہوتی ہے کہ میں یا جنت میں جاؤں گا یا جہنم میں جاؤں گا, میں یا ان اچھائیوں سے فائدہ اٹھاؤں گا یا فائدہ نہیں اٹھاؤں گا, یا اما شاکروں بنوں گا یا اما کفورا بنوں گا. یہ پوری دنیا کی, کائنات کی خلقت کے اندر انسان کی نظر کا جانا, یہ انسان کی بلندی ہے. اور یہ سب اللہ کا نام لینے سے ہوتی ہیں, کیونکہ اچھائی کی کھوج میں جب آدمی نکلتا ہے تو اللہ سب سے پہلی چیز ہوتی ہے جسے ٹکراتا ہے. اللہ سب سے پہلی چیز, اللہ کوئی چھپا اس کے لیے ہے کہ جو اچھائی کی کھوج میں نہ نکلے. اس لیے کہا فطرت اللہ التی فطر الناس علیہا, یہ تو اللہ کی فطرت ہے جس پہ انسان کو میں نے خلق کیا ہے. تو جب انسان اپنی فطرت پہ رہے گا تو وہ خود بخود اللہ کا احساس کرے گا, اللہ کی طرف رخ کرے گا, وہاں سے اللہ اس کا ہاتھ پکڑ کر اس کو بلند کرے گا. بات بالکل واضح اور بالکل صاف ہے, قرآن وہاں پر لے جاتا ہے اس کے بعد کہ اگر یہ نہیں کرتا ہے تو کیا ہوتا ہے. افرأيت من اتخذ الهه هواه فأضل الله على علم وختم على سمعه وقلبه وجعل على بصره غشاوة فمن يهديه من بعد الله فلا تذكرون. کیا اے رسول تم نے نہیں دیکھا اس کو کہ جس نے اپنی ہوائے نفس کو اپنا خدا مان لیا, نکلتے اگر اچھائی ڈھونڈنے تو اللہ مل جاتا, اپنی خواہش کے مطابق اپنی نفس ہی کو اللہ سمجھ بیٹھے. قرآن وہاں پر اشارہ کر رہا ہے, تم اگر اللہ والا سفر نہیں کرو گے تو تم اپنی نفس کی خواہشات کو اللہ سمجھ کر عمل کرو گے, الہ سمجھ کر عمل کرو گے, ہر بات تمہارے ذہن میں آتی جائے گی تم اس کے مطابق عمل کرتے جاؤ گے. کیوں کہ تم نے حرکت ہی نہیں کی, تم نے حرکت ہی نہیں کی. یہ آنکھ, یہ کان, یہ عقل اس لیے دیے گئے کہ انسان حرکت میں آ جائے, اور جو حرکت میں نہیں آتا اس کا یہ نتیجہ نکلتا ہے کہ خواہشات کا غلبہ ہوتا ہے اور خواہشات کے آگے اس کی نظر نہیں جاتی. مشکل یہ ہو جاتی ہے کہ خواہشات کا غلبہ ہوتا ہے اگر انسان کی زندگی میں اللہ جلد سے اس کو نہ مل جائے تو دوسرا اس کا آلٹرنیٹو جو قرآن پیش کر رہا ہے وہ صاف ہے, وہ بالکل صاف ہے. کیا ہے آلٹرنیٹو؟ کیا ہے؟ اے رسول کیا تم نے اس کو نہیں دیکھا کہ جس نے اپنی خواہش نفس کو, ہوائے نفس کو اپنا خدا جان لیا, کیا ہوا اس کے بعد؟ فضل اللہ علی علم, اللہ نے جان کر علم کی بنیاد پر اس کو گمراہ کر دیا. کیسے گمراہ کیا؟ کیسے گمراہ کیا؟ گمراہ کیا اس طریقے سے, اس کی کان کو اور اس کے سوچنے کی صلاحیت کو پر مہر لگا دی. یعنی یہ صلاحیت عقل کی, کان کی اور آنکھ کی, اور آنکھ کو کیا کیا؟ آنکھ کے سامنے ایک پردہ ڈال دیا. مطلب یہ ہوا جب نبتلی کہا آزماؤں گا اور سمیعن بصیرہ, یہ آنکھ, یہ کان, یہ عقل انسان کو اپنے سے آگے دیکھنے کی صلاحیت کے لیے ہیں. اگر وہ اپنے سے آگے نہیں دیکھے گا فوراً خدا اس پر پردے ڈالنا شروع کرے گا, اس پر مہر لگانا شروع کرے گا. گلا نہیں کرنا, نہیں گلا کرنا کہ کیوں ہم پر یہ مہر آنکھ کیوں لگا دی گئی کان پر اور دل پر, اور کیوں آنکھ کے سامنے پردہ ڈالا گیا. آگے آیت بڑھتے کہتی ہے فمن یہدی, اللہ کے علاوہ کون اس کو ہدایت دے گا؟ یہ سنت الہی ہے, یہ روش الہی ہے. بار بار اگر آپ نہج البلاغہ کا مطالعہ کریں گے تو مولا فرماتے رہتے ہیں سنت خدا کیا ہے اور سنت رسول کیا ہے, اور سنت خدا پر چلنے کی کیوں ضرورت ہے اور رسول کی سنت پر چلنے کی کیوں ضرورت ہے. ہم نہیں جانتے لیکن جو جانتے ہیں, یہ سنت خدا ہے. آپ سنت خدا میں تبدیلی نہیں کر سکتے. لا تبدیل لخلق اللہ, لا تبدیل لسنت اللہ. انسان جیسا اللہ بنایا ہے ویسی رہے گا, اور نہ ہی اللہ کی سنت میں تبدیلی آئے گی. سنت یہی باقی رہے گی. اس زمانے میں ایسا تھا, اس زمانے میں ایسا نہیں ہے. اس زمانے میں جیسا تھا اس زمانے بھی ویسا ہے, کیونکہ سنت الہی میں تبدیلی نہیں ہے. کیونکہ لوگ کئی بہانے بنا لیتے ہیں, ہم الگ ہیں. یہودیوں نے سب سے پہلے بہانہ بنایا, ہم الگ ہیں. کیوں الگ ہیں؟ ہم الگ ہیں, اللہ نے ہم کو انتخاب کر لیا, ہم اس کے اچھے بندے بن گئے. جیسے یہ احساس ہوا ان کی ذلت کا کاروان شروع ہو گیا, تباہ ہوتے رہے. فرعونوں نے ان کو غلام بنا لیا, کئی بستیوں میں ان کو مارا گیا. یہ اپنی شناخت کو تقریباً تمام کر چکے. جب رسول کا دین آیا, رسول کے مقابل میں خوب ڈٹ کے ٹھہرے ان میں سے کچھ. آخر میں خیبر کی فتح کے بعد خلیف خیبر پر جب محرم کو واصل جرم کر مولا نے کامیابی حاصل کی, وہاں پر جزیرت العرب میں یہودیوں کی طاقت ٹوٹی. اس کے بعد بھی ان کے فتنے جاری رہے. آج کا فتنہ بھی انہی کا کیا ہوا ہے. قرآن کہتا ہے تم لوگ دو مرتبہ فتنہ کرو گے بنی اسرائیل سے. قرآن ہدایت کی کتاب ہے نا, تو مومنین کو ہدایت دینا چاہ رہا ہے. ان کا بھی فتنہ باقی ہے کرنے کا. کائنات میں ان لوگ فتنہ کریں گے اور کر رہے ہیں. क्यों? कि जो अच्छा ही नहीं करना चाहते उससे मैं बुराई का काम लेता हूं, उस बुराई के जरिए से मैं अपने अच्छों को आजमा लेता हूं। मौला का कौल नहजुल बलागा में मिलता है, यह माविया अल्लाह मुझको तुझसे और तुझको मुझसे आजमा रहा है, मुझे कोई गिला नहीं है, मुझे कोई गिला नहीं है, मुझसे तुझको और तुझसे मुझको आजमा रहा है। तू जो चीज देखकर अमल कर रहा है, कई जगहों पर है कि ऐसा नहीं है कि माविया को बहुत ज्यादा चीजें मालूम है जो मुझे नहीं मालूम, फकत यह है कि ये वो काम करता है कि जिसको अल्लाह पसंद नहीं करता, उस बुनियाद पर हरकत करता है धोखे की और फरेब की बुनियाद पर। मैं ये काम नहीं कर सकता, वरना अगर धोखा और फरेब देकर कुछ करना होता तो मैं बहुत ज्यादा कुछ और कर सकता था, लेकिन अल्लाह का तरीका धोखे और फरेब की बुनियाद पर नहीं होता, सुन्नत इलाही में तब्दील नहीं होती। नतीजे में एक के बाद एक हुकूमत का एरिया अली के पास से जाता रहा, लेकिन अली ने रविश नहीं बदली। लोग कहते हैं कि भाई अली अगर और टैक्टफुल हो जाते, बुरों के साथ समझौता कर लेते, ऐसे शरायत पर बुरों के साथ समझौता हो सकता है, सूरह हुदैबिया हुई है, हजरत अली ने सुलह की, इमाम हसन ने सुलह की, सुलह मुमकिन है, लेकिन शरायत भी होने चाहिए। वो शरायत पर अगर सुलह की जाए, माविया ने एक शर्त रखी थी इब्तिदा में जब मौला खलीफा बने, कहा कि मैं आपके हाथ पर बैत कर लूंगा, माविया लिख रहा है कि मैं आपके हाथ पर बैत कर लूंगा इस शर्त पे कि मुझे आप शाम का गवर्नर बाकी रखें और मुझे आपकी इताअत करना ना पड़े। अली के बहुत से अलग अलग किस्म के दोस्त हैं, अलग अलग किस्म के दुश्मन हैं, मगर दुश्मनों की सिफत यह है कि अली की बात नहीं सुनना चाहते। अब आजकल के जमाने में अगर दोस्तों की हो गई है तो मुझे नहीं मालूम, सुन्नत बदल गई है तो मुझे नहीं मालूम, सलवात भेजे पर मोहम्मद वाले मोहम्मद, अली ने अपनी इताअत करना चाहता कि कोई उनकी खुद की फर्दी इताअत करे कि जो अली अपनी मर्जी से कुछ बोल रहे हैं उसकी वो बात सुन ले, या अली वही कह रहे थे जो अल्लाह कह रहा है और रसूल कह रहे हैं। तो इन शरायत पर किस तरीके से सुलह मुमकिन थी, इसलिए सुलह नहीं हुई। रविश यही है कि अल्लाह की तरफ अगर आ जाओ तो अल्लाह अपने तरीके से तुमको बुलंद करेगा, और अल्लाह जैसे बुलंद करता है वैसे कोई बुलंद नहीं कर सकता। क्यों? आयत कुरानी लिल्लाह इज्जत जमिया, तमाम की तमाम इज्जत अल्लाह के पास है, कोई शफाअत भी अल्लाह की मर्जी के खिलाफ नहीं कर सकता। लिल्लाह शफाअत जमिया, कुरान की आयत, मंजल लजी यशफा इंदो इल्ला बेजने, कौन है कि उसके यहां पर शफाअत करे बगैर उसकी इज्जत के। तो पूरी ताकतें समेटी जा रही हैं, जब अल्लाह कालिक बनकर चीजों को बना रहा है, उसूलों पर बना रहा है, और खुद कह रहा है इन्ना रब्बी अला सिराति मुस्तकीम, कह दो रसूल के तुम्हारा रब सिराति मुस्तकीम पर है। एक प्रोसेस अल्लाह की सुन्नत का जारी हुआ, वो प्रोसेस में इंसान भी अगर शामिल हो जाता है अपने इख्तियार से तो इंसान की अजमत है। अगर वो सुन्नत के मुकाबिल हो जाता है तो पूरी कायनात की ताकतों के खिलाफ अमल कर रहा है। ये जितने लॉज उस पर कार फरमा है, ग्रेविटेशनल लॉ से वो फायदा उठाता है, उसका हर एटम जो दुनिया में है उसकी बदन से जुड़ा हुआ है, उसका पूरा कानून वो अल्लाह के हाथ में है। उसके बाद उसको मुंतकिल कर सेल बनना, उसमें कितने एटम इस्तेमाल होते हैं, फिर ये कैसे आपस में मिलके काम कर सकते हैं, तो पूरे का पूरा तू तो मैं हूं, तू तो मैं हूं। किस तरीके से? वह खलकुकुम वमा तफअलून, हमने इनको खल्क भी किया है और वो जो वो करते हैं। तुम तो मेरी मुखालिफत भी मेरी मर्जी के बगैर नहीं कर सकते, तुम्हारी तो हालत यह है कि तुम तो मुखालिफत भी मेरी मर्जी के खिलाफ नहीं कर सकते, छूट दे दिया हूं तो समझ लो अच्छाई के लिए दिया हूं, छूट दिया हूं तो समझ लो अच्छाई के लिए दिया हूं, आजमाने के लिए छूट जरूरी है। नप्तली है फज अल्लाह समियन बसीरा, अपनी आंख के ऊपर अगर इतराते हो तो इसलिए इतराओ कि अल्लाह की आयात नजर आ रही है। अपने कानों पर इतराना हो तो इतराओ इसलिए कि अल्लाह की बात हक की सुनाई दे रही है रसूलों के जरिए से या अपनी फितरत की आवाज के जरिए से। अकल तुम्हारी सही काम कर रही है तो अल्लाह का शुक्र करो, तुम्हारे बस की बात नहीं है। इलाज भी अगर होता है तो उस दायरे में होता है कि जहां पर मुमकिन है। इम्कान की हालत में रहने वाला इंसान अगर अपने आप को कुल समझने लगे तो इसको पागल नहीं तो क्या कहा जाता है। अल्लाह यही कह रहा है, कान आंख अकल सब छीन लूंगा। ऐसे कि दुनिया परस्त बहुत तारीफ करेंगे। मजे की बात यह है कि ऐसे कि जिसकी अकल के ऊपर पत्थरे पड़ चुके, जो अल्लाह की निशानियां नहीं देख रहा, जो अल्लाह की बात नहीं सुन रहा है, दुनिया परस्त उसको बहुत आला समझते हैं। क्यों? कि उनकी ख्वाहिशात के मुताबिक वो कामयाब हुआ है, उनकी ख्वाहिशात के मुताबिक वो कामयाब हुआ है, इसलिए उसके लिए तालियां बजाते हैं। ये तालियों की बुनियाद इनकी अंदरूनी दाखिली शहवत और ख्वाहिशात का नतीजा है। जो हम फिल्मी अदाकारों को, नाचने गाने वालों को, क्रिकेट और फुटबॉल प्लेयरों को तकरीबन पूजते हैं, वो हमारी अंदर की ख्वाहिश निकलती है और उनके करतूतों को हम चाहते हैं कि अय काश कि अगर हम वहां हो जाते तो हमको कितनी तालियां मिलती। तो बोले एक दिन हम भी पहुंच सकते हैं, यहां नहीं तो शायद ऊपर, इसलिए तालियां भी से शुरू कर दो। अजीब अजीब तरीके से हम अपने आप को बहलाते हैं कि वैसे खुशियां हासिल करेंगे कि जैसे हम चाहेंगे। अल्लाह कहता है वैसे खुशियां दूंगा जैसे मैं चाहता हूं। अब बोलो वो खुशियां पसंद करोगे जो तुम चाहते हो या वो खुशियां पसंद करोगे जो मैं चाहता हूं? जो अल्लाह वाले थे वो खुशियां पसंद करने लगे कि जो वो चाहता था? जो दुनिया वाले थे वो खुशियां पसंद करने लगे कि जो खुद चाहते हैं? क्या तुमने नहीं देखा उसको कि जो अपनी ख्वाहिशात नफ्स को खुदा समझ रखा है? सलवात भेजे बर मोहम्मद वाला। क्या हो रहा है? बहुत बड़े बनते जा रहे हैं क्योंकि अल्लाह अकबर नजर नहीं आ रहा है। यह बार बार अल्लाह को अकबर बोलने की जो इतनी मर्तबा ताकीद की गई है कि तुम इतनी मर्तबा भी बोलते हो ना तो मुझे बड़ा नहीं समझते। तुम बोलते हो, जबान से चीज दिल तक भी नहीं पहुंचती। यह बोलना छोड़ो और दिल से ऐसे पुकारो जहां पर कहा जा रहा है तत्मईन कुलूबहुम बिज़िक्रिल्लाह, अल्लाह की याद से इनके दिलों को आराम मिलता है। अला बिज़िक्रिल्लाह ही तत्मईनुल कुलूब, ऐसा जिक्र करो कि जो दिलों को आराम दे, जबान को न हिलाए फकत, और अल्लाह की जिक्र में यकीनन सुकून है। अल्लाह के बंदे, अल्लाह की तरफ से भेजे गए नुमाइंदे कैसी कैसी हालत से गुजर जाते थे अल्लाह का नाम लेकर। पैर हिल जाते थे, दुश्मनों के नरगे में घिर जाते थे, लेकिन हमेशा आरजू पुकारने का रविश तरीका वही रहा, तू आएगा तो नुसरत होगी, तेरे अलावा नुसरत करने वाला कोई नहीं है। अल्लाह को वो पसंद आता है। तुम खुदरत को पहचान लिए ना तो अब तुम हमारे हो गए। जो खुदरत को नहीं पहचानता वो अल्लाह का नहीं होता। तो अल्लाह की ताकत का एहसास जब इंसान को होने लगता है तो इंसान अपने आप को उसकी ताकत के रास्ते पर लगा देता है, अल्लाह की ताकत के रास्ते पर लगा देता है। जब अल्लाह की ताकत के रास्ते पर वो अपने आप को लगा देता है तो अब उसकी हरकत अल्लाह मुशख्खस करता है। क्योंकि अपनी को अपनी ताकत से आगे बढ़ाने की आरजू नहीं रहती, अपने को अपनी ताकत से आगे बढ़ाने की आरजू नहीं रहती। दरे कैबर उखाड़ लेता है तो कहता है कुव्वत रब्बानी से किया हूं, मैंने कब चाहा था कि कुव्वत मेरी हो, जो नहीं चाहा था कुव्वत अपनी हो, और जिसको उस बात का गुरूर भी नहीं है उसको अल्लाह अपनी कुदरत देता है, अपना मंशा देता है, अपनी ताकत अता करता है। हम अपनी ताकत को सही संभाल नहीं सक रहे हैं तो हम उसकी ताकत लेके क्या करेंगे? इसलिए नहीं देता। सलवात भेजे बर मोहम्मद।
भगवान,
हम क्या करना चाहते हैं, हम क्या कर रहे हैं, आज के आजमाइश के दौर में हम कहां तक जा सकते हैं, हम कहां जा रहे हैं। आसमानों के रास्ते खुले हुए हैं, आसमानों के रास्ते खुले हुए हैं। अल्लाह वालों की कैफियत बयान करते हुए मौला एक जो सबसे बड़ा खुतबा है नहजुल बलागा का, खुतबा कासिया, उसका आखिरी जुमला है, कहते हैं कि इनकी हालत यह होती है कि इनके दिल जन्नत में होते हैं और इनके बदन काम में लगे होते हैं। आखिरी जुमला है सबसे बड़े खुतबे का, सबसे लंबे खुतबे का, इनके दिल जन्नत में होते हैं और इनके बदन काम में लगे हुए होते हैं। अगर दिल जन्नत में महसूस करने लगे, अला बिज़िक्रिल्लाहि तत्मईन्नुल क़ुलूब, इत्मीनान इतना आ जाए कि एहसास जन्नत होने लगे, एहसास जन्नत होने लगे, उस जन्नत की कैफियत दुरूनी पर हाथों और पैरों का काम और अक्ल का काम करना। अब बोलिए वो हालत में इंसान दुनिया को जन्नत करेगा क्या, दुनिया में डूबा हुआ दुनिया को जन्नत करेगा? मुमकिन ही नहीं है। जो दुनिया को लूटने के निकला है, पूरी ताकत लगा रहा है दुनिया को लूट ले, जितना भी आ रहा है बस नहीं हो रहा, जितना आ रहा है बस नहीं हो रहा है। फोटोग्राफ दिखाई जाती हैं न्यूज में, दूसरी जगह पर जहां पर भूख फैल रही है, बीमारी फैल रही है, पैसा नहीं है, लेकिन अय्याशी के लिए इतने पैसे जमा हो चुके हैं। दुनिया की आधी दौलत दुनिया के 370-360 लोगों के पास है, ये हमारी दुनिया। इंसाफ, इसको इंसाफ नहीं बोलते। और रोज ब रोज उनकी दौलत बढ़ती जा रही है, 8-9 साल से इक्तिसाद दुनिया का रुकूद में है, कम हो रहा है, लेकिन बिलियनर्स की तादाद बढ़ती जा रही है। हिंदुस्तान में भी वैसे ही हो रहा है। क्यों हो रहा है? बाजार घटता जा रहा है, अरबपति बढ़ते जा रहे हैं। उसका मतलब यह है कि इंसाफ नहीं है, उनके काम आसानी से हो रहे हैं। दूसरे लोग जो मेहनत करके अपना काम करना चाह रहे हैं, जो सौवों को हजारों को नौकरियां दे रहे हैं, उनकी कोशिश की तरफ से इक्तिसाद चल रहा है, उनके पास पैसा इजाफा नहीं हो रहा है। इजाफा हो रहा है तो वो दुनिया के टॉप लोगों, 500 मैक्सिमम 1000 पूरी दुनिया में ले ले, ये जो बिलियनर बनते हैं, ये दुनिया वाले। भूख, झगड़ा, बमबारियों पर बमबारियां, शहर के शहरों को तबाह कर दिया जा रहा है, हथियार बिक रहे हैं, लेकिन मुल्कों को लड़ाया जा रहा है ताकि इनके हथियार बिकते जाएं। ये इसलिए है कि इनके दिल जन्नत में होते ना तो ये कभी ना करते, क्योंकि जिसको जन्नत दिख गई हो दुनिया में, वो जन्नत दुनिया में चाहेगा, दुनिया को जहन्नम करना नहीं चाहेगा। और जिसे जन्नत नहीं दिखी, वो जन्नत जब देख नहीं सकता तो वो दुनिया में जन्नत बनाएगा क्या? हाँ, जो देख ही नहीं सकता वो बनाएगा क्या? तो ये मुसीबत है इंसान के पास, दुनिया में जन्नत में का तसव्वुर करके दिल में वह कैफियत लाने की गुंजाइश है कि दिल उसका जन्नत बन जाए और अतराफ उसके जन्नत बनाने की कोशिश और काविश में लग जाए। ये कैफियत आए तब जाकर इंसान दीन वाला बनता है, तब जाकर इंसान मुत्तकी बनता है। अल्लाह हिदायत देता है उनको कि जो तक्वा इख्तियार करते हैं और एहसान करते हैं, कुरान की आयत, वहुम मुहसिनून। अल्लाह हिदायत करता है उनकी कि जो तक्वा इख्तियार करते हैं और एहसान करते हैं, नेकियां अंजाम देते हैं। तो जिस इंसान का कल मुतमइन हो जाता है, वो सिवाय नेकियों में इजाफा करने के कुछ और काम नहीं करता। दिन रात सोचता है, खुद अकेले या लोगों के साथ मिलकर। कई मर्तबा नेकी छोटी होती है, इंसान खुद कर सकता है। कई नेकियां ऐसी हैं कि जो आप अगर मिलकर नहीं करेंगे तो वो नेकियां होंगी ही नहीं। ये ग्रुप डायनामिक्स के नतीजे में होंगी, लोगों के मिलने के नतीजे में होंगी। इसी बुनियाद पर अल्लाह कह रहा है कि ईमान की बुनियाद पर हमने तुम्हारे दिलों को जोड़ दिया। कुंतुम अला शफा हुफ्रतिन मिनन नार, तुम तो जहन्नम के किनारे ठहरे हुए थे, हमने तुम्हें बचा लिया और तुम्हें आपस में जोड़ दिया। अब तो तुम आपस में भाई हो गए हो। ये भाईचारगी अल्लाह चाहता है। ईमान होगा भाईचारगी हो जाएगी, क्योंकि रसूल से कहता है, रसूल अगर तुम पूरी कायनात की दौलत खर्च कर दो इस दुनिया की तो तुम इनके दिलों में मोहब्बत ईजाद नहीं कर सकते, हमने ईजाद की है। क्यों? ईमान सबब बनता है उल्फत का, पैसा सबब नहीं बनता, गरचे उस पैसे को रसूल क्यों ना खर्च करे। ईमान इन्नमल मुमिनूना इख्वा की आयत इसी बात के ऊपर है कि यकीनन मोमिनीन आपस में भाई होते हैं। ईमान आ जाएगा भाई हो जाएंगे, ईमान नहीं आएगा भाई भी भाई नहीं रहेगा। दुनिया अजीब है, सलवात भेजे पर मोहम्मद वाले मोहम्मद। अब बतलाएं कि अब मैं अपने उनवान की तरफ आता हूं, इंसानी तरक्की में दीन का किरदार। अब कोई और फिक्र आप लाकर मैं उतरने के बाद इंशाअल्लाह पेश कीजिए इस फिक्र के मुकाबले में कि जो इंसान को तरक्की दे सकती हो, या एक सिविलाइजेशन एक कौम को ले आइए तारीख में जहां पर इस रास्ते के अलावा किसी कौम ने तरक्की पाली हो। तरक्की की जो बुनियादें हैं उससे में सबसे पहली चीज इंसाफ होना चाहिए, सबसे पहली चीज इंसाफ होना चाहिए, क्योंकि कुरान की आयत वाज़े तौर पर कह रही है, लक़द अरसलना रुसुलना बिल बय्यिनात व अनज़लना महुमुल किताबा वल मीज़ाना लियक़ूमन नासु बिल क़िस्त। हमने यकीनन यकीनन अपने तमाम रसूलों को भेजा रोशन दलीलों के जरिए से, रोशन दलीलों के जरिए से, और भेजा हमने उनके साथ किताब को और एक सिस्टम को, मीज़ान को, ताकि लोग अदालत बरपा कर सकें। जहां पर अदालत नहीं है वहां पर तरक्की मुमकिन नहीं हो सकती, क्योंकि एक पॉइंट के बाद यही बेअदालती तख्ता उलट देती है, तख्ता उलट देती है। रिवायत में मिलता है यबकल मुल्क ओ बाकी रह जाता है मुल्क बिल्कुल कुफर के जरिए से, वला यबका बिजुल्म, कुफर होगा मुल्क बच जाएगा, जुल्म होगा मुल्क बाकी नहीं रहेगा। पूरी तारीख बशरियत देख लीजिए, जुल्म जब एक इंतहा को पहुंचा तो तख्ता चाहे वो कितने ताकतवर का हो उलट दिया गया, उसको तरक्की नहीं बोलेंगे। अदालत की कसौटी पर तरक्की होगी, अमानत लेकर जो चल रहा है वो अदालत की कोशिश करेगा, जो अमानत लेकर चल रहा है, जो एहसास कर रहा है मुझे अदालत करने के लिए मेरे रब ने भेजा है, क्योंकि वो बातिल खल्क नहीं करता, वो बेकार खल्क नहीं करता, इसलिए मुझे इस रंग में रंगे जाना है, मुझे अदालत बरपा करना है, मुझे अच्छाई करना है, मुझे अच्छाई पर जीना है और अच्छाई पर मरना है, और इसके लिए जो मुझे रास्ता बतलाया गया है वो अल्लाह की अच्छाई को देखते जाऊं और अच्छाई करते जाऊं। तवज्जो का मोहताज हूं, अल्लाह की अच्छाई को देखते जाऊं और अच्छाई करते जाऊं, उसको देखकर अच्छाई करूं। रिवायत में मिलता है तकल्लुक बे अखलाक अल्लाह, तुम अपने कैरेक्टर को अल्लाह की सिफात के मुताबिक ढाल दो। तुम में है सलाहियत इसलिए बोल रहा हूं, किसी जानवर को नहीं बोल रहा हूं, तुम में अल्लाह की खूबियों को इख्तियार करने की सलाहियत है। अरे मैंने तो अपने आप को समीउन बसीर कहा, तुमको भी समीउन बसीर ही कहा है ना। मेरी समी और बसीर होना जाती है, मेरा पर्सनल है, तुम्हारा मेरा दिया हुआ है, ये एहसास जरूर रहना, मेरा जाती है तुम्हारा दिया हुआ है, दे तो दिया हूं ना, अमानत तुम्ही को तो दी है ना, खिलाफत तुम्ही को तो दी है ना, अब जब कहता हूं कि मेरे तरीके पर खिलाफत करो तो तुमको क्यों मुश्किल हो रही है। लोगों के पास रसूलों के आने के बाद कोई अल्लाह के सामने बहाना नहीं रहेगा, कुरान की आयत है, रसूलों के आने के बाद इन अंबिया ने, इन रसूलों ने, अइम्मा ने हर दौर के इतना रास्ता वाज़े साफ क्लियर कर दिया है कि उसके बाद कोई डाउट 1% का भी नहीं हो सकता कि हम ये रास्ते को आगे न बढ़ा सकते हों। हमने दुनिया क्योंकि छोटी है, हमने छोटी दुनिया को देखा, दुनिया के मुताबिक हमने अपने दिमाग को छोटा किया, दिमाग को छोटा कर अब दुनिया में डूब गए। अब जब दुनिया में डूबे तो छोटे दिमाग से अल्लाह नजर नहीं आता, तो हमको अल्लाह नजर नहीं आया, तो अब कहने लगे कि क्या हम कुरान की आयत, क्या हम तुम हर वो चीज को जिसके सामने झुक जाओ बोले झुक जाए। रसूल से सवाल हो रहा है, तुम अल्लाह के सामने झुकने के लिए कह रहे हो, हमको तो कोई अल्लाह नजर नहीं आ रहा है, हो सकता है तो अल्लाह को जाहिर करो हमारे सामने। तुमको अल्लाह तक जाना था, तुम अल्लाह को मांग रहे हो। तुमको अल्लाह तक जाना था, कह रहे हैं कि हमको अल्लाह ले आओ। क्या हो जाता है इंसान अल्लाह के रंग में रंगने की जगह कहता है रसूल से कि अल्लाह को ले आओ। अच्छा इतने बड़े हो गए, ये पूरी गुफ्तगू करने वालों का तारीख में तस्करा तक नहीं है। सिविलाइजेशन बनाना तो दूर की बात, इनके घर उजड़ गए। इन्होंने अपनी औलाद के लिए एक अच्छा मिसाली माहौल इजाद नहीं किया, इन्होंने अपनी औलाद के लिए एक अच्छा कैरेक्टर नहीं दिया, नतीजे में सभी समेटे गए। कुरान एक के बाद एक कौमों का तस्करा करता जाता है और कहता है कि जाकर देख लो कि क्या हुआ है उन कौमों का कि जो ताकत रखती थी, नामो निशान मिट गया, नामो निशान मिट गया। हमने फिरौन को गर्क किया और हमने उसकी बॉडी को उन्होंने निशान बाकी रखा। कुरान में तस्करा है, बॉडी मिली 125-150 साल पहले। कुरान कहता है कि हमने इबरत के लिए उसकी बॉडी को महफूज कर लिया। जब एक्सकवेशन हुए तो रमेसिस टू की बॉडी निकली, कुरान 1400 साल पहले कहता है, इसकी बॉडी को हमने इबरत के लिए रख दिया था, बचा लिया था। ये रविश, ये ताकत, ये अजमत, उसके बाद अब इसके बाद क्या चाहिए? कौन से खुदा के सामने इस खुदा के बाद सर झुकाना सही होगा? ऐसा खुदा कि जो रहमान, रहीम, गफ्फार, और उसके बाद कहता है कि तुम मेरे तरफ आना चाहते हो ना, मैं तो तौबा करने वालों से मोहब्बत करता हूं। दूसरे इत्तकुल्लाह मस्ततातुम, तुम अल्लाह की परवाह करो जितना तुम कर सकते हो। जर्नी शुरू तो हो जाए, सफर इब्तिदा तो हो जाए। मैं नहीं कह रहा हूं कि मेरे अंबिया और औसिया के जैसी तुम्हारा ईमान होना चाहिए। स्टार्ट छोटी लो, इत्तकुल्लाह मस्ततातुम, जितना तुम में इस्तेतात है उतना मेरी परवाह कर लो, वो भी चलो, ताकि आगे ताकत बढ़ेगी और परवाह करने लगोगे और बढ़ेगी और करने लगोगे, नतीजा कदम ब कदम मेरी तरफ आओगे। मुझे तुमने बनाया ही, मैंने तुमको है कि मेरी तरफ आ जाओ, क्यों कि बिलाखिर मेरी तरफ आने वाले हो। या अय्युहल इंसानु इन्नका कादिहुन इला रब्बिका कदहन फमुलाकी, तुम तो कैसे भी लेबर कर रहे हो, आ रहे हो, मेरी तरफ आ रहे हो और मुझसे मुलाकात करना है, वहां पर मैं तुमसे तुम्हारा हिसाब पूछ लूंगा। ये जो कुदरत मैंने दी है, आज अगर हम बतलाइए, अगर हम ये कोशिश अपनी मिलजुल कर सोसाइटी में राइज करें, अगर यही हमारी गैदरिंग में हम एक इत्तेफाक ईजाद कर लें, एक कॉमनैलिटी ईजाद कर लें, जहां के ऊपर एक दूसरे को मदद कर जहां जहां पर मुश्किल है उसको बेहतर करने की कोशिश करेंगे, तो हम अपने अतराफ के माहौल को इतना अच्छा बना लेंगे कि उसके बाद दूसरे लोग देखकर बोलेंगे कि ये मुसलमान है, ये मुसलमान है। आज मुसलमान को अच्छे अल्फाज से याद नहीं किया जा रहा है, लेकिन जिसको यकीन और यकीन है कि अल्लाह ने अपने आखिरी रसूल को बेहतरीन दीन दे के भेजा और पूरे दीन को कामिल किया, उसके बाद कोई रसूल नहीं आया, और जब हिदायत कामिल हो गई तो उस पर जीने वाले हमारे आइम्मा ने उसको जिंदा करकर अमल करकर बतलाया। ये जब हमको यकीन है तो हम अपने दिल अपने नजदीक क्यों नहीं कर रहे हैं? हम किस बात के मुंतजर हैं? ये समझ रहे हैं कि हमारी जिंदगी हमेशा हमेशा के लिए बाकी रहने वाली है? कौन कब, गुज़िश्ता साल कुछ बिरादरान थे जो इस मजलिस में आया करते थे, आज वो नहीं है, कल हम में से कौन रहेगा किसी को नहीं मालूम। जब मौका मिल जाता है तो काम कर लेना। हमारे दुश्मन हमारे ताल्लुक से दिन रात सोच रहे हैं और हम अपने और अपने कमजोर लोगों के ताल्लुक से दिन रात नहीं सोच रहे हैं। अगर हम अल्लाह के बारे में सही सोचने लगे ये सब चीजें आ जाएंगी। हम क्योंकि अल्लाह के बारे में सही सोच नहीं रखते, इसलिए हदीस में मिलता है कि अपने अल्लाह के तसव्वुर को सुधारो, तुम्हारी ताकत तुम्हारे अंदर है। अगर तुम्हारा अल्लाह का तसव्वुर कामिल हो जाएगा तो तुम्हारा अमल भी उसी हिसाब से कामिल होता जाएगा, और अगर तुम्हारा अल्लाह का तसव्वुर कमज़ोर रहेगा तो तुम्हारे अमल में भी कमज़ोरी आती जाएगी। ये जब अच्छाइयों को लेकर हुसैन निकले थे करबला, इसी पूरी जर्नी का नाम है। ये पूरी अच्छाइयां हुसैन को उस दर्जे पर नजर आ रही थी जिस दर्जे पर वो थे, जो साफ देख रहे थे कि क्या तुम नहीं देख रहे हो कि अच्छाई की तरफ बुलाया नहीं जा रहा है और बुराई से रोका नहीं जा रहा है। ऐसी हालत में एक इंसान के लिए अपने रब की तरफ जाना बेहतर है बनिस्बत इस दुनिया की जिल्लतों को बर्दाश्त करते हुए जिंदगी गुजारे। ये हुसैन का तसव्वुर था, क्योंकि मालूम था कि जो काम करने जा रहे हैं वहां पर जिंदगी नहीं मिलेगी, दुनिया की जिंदगी से हाथ धोना पड़ेगा। लेकिन हुसैन को दुनिया की जिंदगी से अगर मोहब्बत थी तो अल्लाह के लिए थी। मिनहाए अल्लाह, मिनहाए खुदा, हुसैन के लिए कोई जिंदगी थी ही नहीं। खुद कहते हैं वल हयात माज़ालिमीन इल्ला बरमा, मैं तो मौत को सआदत समझता हूं और जालिमीन के साथ जिंदगी गुजारने को रुसवाई समझता हूं। जालिमीन के साथ जिंदगी, उनके साथ हमरंग होकर जिंदगी गुजारने को रुसवाई समझता हूं, क्यों उनके साथ अगर जिंदगी मुझे उनके तरीके पर गुजारने को वो कह रहे हैं तो मुझे अल्लाह का दामन छोड़ना पड़ेगा। है हाथ में नज़िल्ला, अल्लाह के दामन को छोड़कर कोई इज्जत नहीं पाता। और हुसैन का यह कहना था कि जिल्लत मेरे नजदीक, हमारे नजदीक नहीं आ सकती, यानी अल्लाह का दामन हमारे साथ है। कल मैंने कहा था कि जब अली असगर की शहादत वाकई होती है हुसैन के हाथों पर, बच्चा ज़िबा हो चुका है, खून का फव्वारा निकल चुका है, देखते हैं हाथ में खून, लेते हैं आसमान की तरफ बुलंद करते हैं, कहते हैं मालिक ये कुर्बानी मेरे लिए आसान हो गई, मैंने इसको बर्दाश्त कर लिया इसलिए कि तू गवाह है, क्योंकि तू गवाह है। कितना नहीं हुसैन अल्लाह से करीब थे होंगे और हुसैन से अल्लाह कितना नहीं करीब था होगा, क्योंकि वो कुरान में कह रहा है उस्कुरूनी अस्कुरकुम, तुम मुझे याद करो मैं तुम्हें याद करूंगा, बराबर बराबर की बात कर लेता है। वो कहां और हम कहां, हम उसको याद करें और कहता है तुम मुझे याद करो मैं तुम्हें याद करता हूं। क्या अजीम खुदा है, क्या अजीम खुदा है। अब ऐसे अजीम खुदा के लिए हुसैन क्योंकि अजमत समझ चुके हैं, अब कुर्बानियों का सिलसिला शुरू हो रहा है। अली अकबर के जाने के बाद जो इजाजत मिलती है वो कासिम को मिलती है, अली अकबर के बाद जो इजाजत मिलती है कासिम को मिलती है, बड़ी मुश्किल से मिलती है। रात में शबे आशूर जब इमाम ने असहाब को जमा किया, भाइयों को जमा किया, खानवादे को जमा किया और कहा कि सिवाय मेरे ये तुम्हारे से कुछ नहीं चाहते, अगर चाहते हो मैं अपनी बैत तुम्हारे सर पर से उठा लेता हूं, तुम में से एक एक मेरे खानवादे के किसी का हाथ पकड़कर साथ में ले चलना, ये लोग मेरे खून के प्यासे हैं, मुझको पालेंगे तो ये तुम्हें नहीं कुछ करेंगे। हर ने अपने अपने तरीके से जवाब दिया, जैसे ये जवाब इमाम ने सुन लिया और उनका अजम समझ लिया, देख लिया, तो कहा कि हम में से एक भी कल बाकी नहीं रहेगा, हम में से एक भी कल बाकी नहीं रहेगा। छोटे से कासिम वहां पर खड़े हैं, अब यकीन कासिम को नहीं है कि कासिम भी उनमें शामिल है, या इमाम का जुमला फकत बड़ों को शामिल कर रहा है। पूछते हैं चचा से, अमन फी मन युक्तल, है चचा क्या मैं उनमें से हूं कि जो कल कत्ल कर दिए जाएंगे। जहाद दो किस्म का होता है, एक जहाद गलबा कहते हैं, जहां पर गलबे का इम्कान हो सकता है, हार भी हो सकती है, लेकिन लड़ाई जो हो रही है वो गलबा हासिल करने के लिए हो रही है। एक जहाद होता है जिसे जहाद इस्तेमाता कहते हैं, मौत से, वो जहाद जो मौत तलब करने के लिए किया जा रहा है। ऑप्शन कुछ नहीं है, पता है कि हम गलबा नहीं कर सकते, हमको मर मिटना है। वो वाले जहाद में कमसिन बच्चों पर वो जहाद जायज नहीं है। गैर बालिग नाबालिग बच्चों के लिए वो जहाद जो जहाद गलबा है जायज नहीं है। जहाद इस्तेमाता के लिए ये शर्त नहीं है। हर वो जो एहसास रखता है वो जा सकता है, जंग रख कर सकता है, जबर किसी को नहीं। अगर जो जानता है और जान देना चाहता है तो उसको इजाजत दी जा सकती है, गरचे वो बालिग क्यों ना रहे, नाबालिग ही रहे तब भी दी जा सकती है। हुसैन का ये सवाल कि कैफल मौत इंदक, ए खासे मौत तुम्हारे नजदीक क्या है, ये चीज को साबित करने के लिए है, इस चीज को साबित करने के लिए है कि आया मौत का अंदाजा भी है या जोश में बच्चा गुफ्तगू कर रहा है। जवाब क्या मिला, अहला मिन अल असल अल मौतो इंदी अहला मिन अल असल, मौत मेरे लिए शहद से ज्यादा शीरी है। ये सवाल और जवाब का मकसद था कि कासिम मौत को समझकर आमादा है मौत पर जाने के लिए। कहा हां बेटा तुम भी शामिल हो, लेकिन एक बड़ी बला के बाद। छोटे बच्चे को कहा जा रहा है कि तुम फकत मामूली तौर पर शहीद नहीं होगे, बल्कि तुमको बड़ी आजमाइश के बाद शहादत मिलेगी। किसी बच्चे को बोलना उसी वक्त मुमकिन हो सकता है, उस बच्चे की बात की सदाकत इमाम हुसैन कर रहे हैं, अहला मिन अल असल, मौत को समझ लिया है, मौत को समझ लिया है। मौत को समझने के बाद जब जाता है तो मारिफत के साथ जाता है। जिंदगी को समझने वाले चाहे जो कुछ समझ ले, मौत को समझना मुश्किल होता है। कासिम ने बचपन में मौत को समझ कर यह बतलाया कि मैं शहादत के काबिल हूं। हाशमीन एक दूसरे से गले मिलते हैं, जब पूरे दूसरे शहीद हो जाते हैं, सबसे पहले इजाजत अली अकबर को मिलती है। शहादत के बाद हम देखते हैं कि मिलता है कुतुब में कि कासिम ने चचा के हाथ पैर चूमने शुरू किए इजाजत के लिए। चचा के हाथ पैर चूमने शुरू किए इजाजत के लिए, इजाजत मिल गई, लेकिन न जिरा उनके अंदाजे की, न कोल उनके अंदाजे का, न जूते जो जंगी जूते हैं उनके अंदाजे के। तो अमामा सर पर हसन का यतीम मामूली से कमीज में, मामूली से नालैन पहने हुए, रावी लिखता है कि जिसमें से एक नाल की डोरी खुली हुई थी, और मुझे अच्छा याद है कि वो बयां पैर था। इतना तफसीली बयान है। इजाजत मिल जाती है, कासिम चलते हैं, कासिम चलते हैं, जंग करते हैं। इमाम की हालत यह है कि घोड़े की महार को थामे हुए मुंतजर हैं, मुंतजर हैं जंग के एक मौके के बाद जब घिर जाते हैं और सदाए या अम्मा अदरिकनी कासिम की बुलंद होती है, तो मानिंद शाहीन हुसैन तेजी से जाते हैं, क्योंकि फौजियों का अतराफ में लाइनों का जमघटा था। एक गुबार सा उठता है, उसके बाद जब गुबार छट जाता है तो इमाम सिराने ठहरे हुए हैं, उठाते हैं कासिम को अपने गोद में, सर रखते हैं, कहते हैं कि ए फरजंद, तूने तेरे चचा को आवाज दी, वो आ नहीं सका, और जब आया उसका आना तुझे फायदा नहीं पहुंचा सका। इस गुफ्तगू के साथ ही एक हिचकी आती है और कासिम की रूह परवाज करती है। जब जा रहे थे तो चचा भतीजे ने एक दूसरे को बगल गिर कर खूब रोया था,
خوب رویا تھا، لیکن اب جب سینے کو قاسم کی لاش کو حسین اپنے سینے سے لگاتے ہیں تو اب قاسم کے ہاتھوں میں جنبش نہیں ہے، پیر زمین پر لکیر مارتے نظر آتے ہیں، کہتے ہیں کہ لے چلو قاسم کو لے جا کر علی اکبر کے بازو لٹاتے ہیں، وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ۔